नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2078 साल फागुन महिनाको 30 गते सोमबार, फागुन शुक्ल पक्ष एकादशी तिथि, तदनुसार मार्च 14 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले विभिन्न प्रसंगलाई प्राथमिकता दिँदै छापेका छन्। अधिकांश पत्र पत्रिकाले स्थानीय सरकारको प्रसंगलाई प्राथमिकता दिँदै छापेको छ। स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भनी प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ। स्थानीय सरकारले उदाहरणीय काम गरेका छन्। खोलो तर्दा नागरिकबाट कर उठाउने मात्र छैनन्, सुशासन कायम गर्दै नागरिकलाई सुलभ सेवा दिइरहेका स्थानीय तह पनि रहेका छन्। उता स्थानीय तह निर्वाचन नजिकिँदैछ। शक्ति देखाउन दलहरूको होडबाजी चलेको छ। रूस र युक्रेनबाट तोरीदेखि धनियासम्म नेपाल आउँथ्यो, तर युद्धले आयात रोकिएको छ, महँगी बढ़ेको छ। आजका पत्र पत्रिकाले छापेका प्रसंगहरू यिनै हुन्। कार्यक्रमको शुरूमा हामीले लिएका छौं गोर्खापत्रले छापेको समाचार, स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला प्रधानमन्त्री शीर्षकमा। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताउनु भएको छ। नेपाल नगरपालिका संघको 29 स्थापना दिवस विशेष कार्यक्रमलाई हिजो सम्बोधन गर्दै उहाँले स्थानीय सरकार जनताको घर आँगनको सरकार भएकाले संहिताको बलियो आधार पनि भएको बताउनुभयो। उहाँले विद्यमान केही ऐन कानूनमा स्थानीय सरकारलाई स्थानीय तह पनि उल्लेख गरेको सन्दर्भमा आगामी दिनमा स्थानीय तहको ठाउँमा स्थानीय सरकार लेख्नका लागि सरकारले पहल गर्ने पनि बताउनु भएको छ। प्रधानमन्त्री देउवालले मुलुकमा तीन तहको संघीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तह खास गरी नगरपालिकाहरूलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताउनुभयो। उहाँले नगरपालिकाहरूले नमूना कानून र नगर योजना निर्माण, दिगो विकासको स्थानीयकरण, स्थानीय न्यायिक समितिको क्षमता विकास लगायतका विविध क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताउनुभयो। उहाँले जनताको काम छिटो छरितो ढंगले पूर्वाग्रह बिना सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिबद्ध हुन आवश्यक रहेकोमा जोड़ पनि दिनुभयो। गोर्खापत्रले छापेको छ। यता नयाँ पत्रिकाले उदाहरणीय काम पनि गरेका छन् स्थानीय तहले शीर्षक दिँदै मुख्य खबर बनाएको छ। पहिलो कार्यकालको उत्तरार्धतिर आइपुग्दा धेरै स्थानीय सरकार आलोचित भएका छन्। नेतृत्वमा रहेका जनप्रतिनिधि भ्रष्टाचार सहितका विभिन्न काण्डमा मुछिएका छन्, तर केही स्थानीय तहले उत्कृष्ट काम पनि गरेका छन्। केही थिति बसाउन प्रयासरत छन्। केही स्थानीय तहले शिक्षामा अनुकरणीय काम गरेका छन् भने केहीले पर्यटनमा, सामाजिक सुधार र सुरक्षामा अब्बल साबित भएका तहदेखि कृषिमा कायापलट गर्ने पनि छन्। भौतिक पूर्वाधार र विकास निर्माण, स्वास्थ्य सेवामा नागरिकको पहुँच बढ़ाउनेदेखि प्रविधिको प्रयोग गरेर जनतालाई सुलभ सेवा दिनेसम्मका काममा केही स्थानीय तहहरूले आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् भन्दै नयाँ पत्रिकाले समाचार बनाएको छ। केही नगरपालिकाहरूको उदाहरण पनि नयाँ पत्रिकाले समेटेको छ। बाँझो जमीनमा खेती गर्नेलाई अनुदान, सम्मान र पुरस्कार, बसाई सर्नेहरू गाउँ फर्किए। मिक्लाजुङ गाउँपालिकाको कार्यलाई नयाँ पत्रिकाले छापेको छ। त्यस्तै छिरेश्वरनाथ नगरपालिका धनुषाले गर्भवतीदेखि मृत्यु संस्कारसम्ममा सहयोग, दीर्घ रोगीलाई पनि उपचार गरेको बिल पेश गरेपछि अनुदान दिने व्यवस्था गरेको छ। भरतपुर महानगरपालिका चितौनले 650 किलोमिटर नयाँ सड़क बनाएको छ। यस अवधिमा 610 किलोमिटर सड़क कालोपत्र गरेको छ भने 40 स्वास्थ्य संस्था स्थापना गरेको छ। उता गोर्खाको धार्जे गाउँपालिकाले विपद झेलेको गाउँमा क्यानोनिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ र स्की जस्ता पूर्वाधार निर्माण गरेको छ। उता बर्दियाको बर्दिया नगरपालिकाले अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गर्ने पहिलो नगर भएको छ। शिक्षामा एक तिहाई बजेट उसले विनियोजन गरेको छ। भक्तपुर नगरपालिकाले विद्यार्थीलाई अध्ययन गर्न नगरपालिकाको ऋण अध्ययन अनुसन्धान गर्न अनुदान दिने व्यवस्था गरेको छ। छाउ गोठ नभत्काउनेलाई सरकारी सेवामा कड़ाई गर्नेदेखि अभियानमा सघाउने धामी झाँक्री र पुरोहितलाई पनि यो सम्मान गरेको छ। बाजुराको बुढी नन्दा नगरपालिकाले भने डडेलधुराको नवदुर्गा गाउँपालिकाले गाउँपालिकामा मदिरा प्रतिबन्ध गरेको छ। बेच्नेलाई 5,000 र सेवन गर्नेलाई 3,000 जरिवाना गर्ने व्यवस्था गरेको छ। काभ्रेको रोशी गाउँपालिकाले आफूलाई गाड़ी किन्न छुट्याएको बजेटबाट गाउँपालिका उपाध्यक्षले एम्बुलेन्स किनेकी छिन्। उता तुलसीपुर उपमहानगरपालिकाले जमीन बाँझो राख्न नपाइने नीति लिएको छ। सिंचाई भएर पनि खेती नगर्नेलाई जरिवाना गर्ने गरिएको छ भने खण्डीकरण रोक्ने प्रयास उपमहानगरपालिकाले गरेको छ। केही नगरपालिकाको प्रयासलाई नयाँ पत्रिकाले प्राथमिकता दिँदै छापेको छ। फेरि पनि स्थानीय तहकै प्रसंग, स्थानीय तह निर्वाचन शक्ति देखाउन दलको होडबाजी, यो खबर राजधानी दैनिकमा छ। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी शुरू गरेका छन्। गत 2074 सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीय स्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भित्र्याउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन्। आगामी 30 वैशाखका लागि स्थानीय तह निर्वाचन तय भइसकेको छ। प्रमुख सत्तारूढ़ दल नेपाली कंग्रेसले गत बिहिबार मात्रै पर्साको पोखरिया नगरपालिकाका मेयर दीप नारायण रौनियारलाई तामझामका साथ कार्यक्रम आयोजना गरेर कांग्रेसमा प्रवेश गराएको थियो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रौनियारलाई आफै उपस्थित भएर कांग्रेस प्रवेश गराउनु भएको थियो। उनी नेपाली जनता दलबाट 2074 सालको स्थानीय तह निर्वाचनमा पोखरिया नगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए। त्यस्तै वीरगंज महानगरपालिकाका मेयर विजय सरागवी शनिबार मात्रै नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगंज महानगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफै वीरगंज पुगेर एमालेमा भित्र्याउनु भएको छ। सरागवीको पहिलो रोजाई कांग्रेस थियो, तर कांग्रेसबाट राम्रो रेस्पोन्स नआएपछि अन्तिममा एमालेमा गएका हुन्। पर्साकै जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया समेत यसअघि नै नेकपा एमालेमा प्रवेश गरेका थिए। उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो। यस्तै माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर समेत गत बुधबार एमालेमा प्रवेश गरेका छन्। मेयर दिलीप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमाले अध्यक्ष ओलीले रंगेलीमा आयोजित एक कार्यक्रममा एमालेमा भित्र्याउनु भएको हो। यसैगरी केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुर्खेतमा आयोजित प्रदेश स्तरीय प्रशिक्षणमा जिल्ला समन्वय समितिकी नेपाली कंग्रेसका उपप्रमुख ज्ञानी प्रसाद शर्मालाई जिल्ला समन्वय समितिका नेपाली कंग्रेसका उपप्रमुख ज्ञानी प्रसाद शर्मालाई माओवादी केन्द्रमा प्रवेश गराउनु भएको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा शक्ति देखाउन दलहरूले होडबाजी गरिरहेका छन् राजधानीले छापेको छ। सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा एकीकृत समाजवादी र सो दलमा गएका 14 सांसदको पद तत्कालका लागि जोगिने गरी आइतबार आदेश गरेको छ। तत्काललाई जोगियो नेकपा एस, यो खबर नागरिकले मुख्य खबरका रूपमा छापेको छ। यस विषयमा परेको मुद्दामा न्यायाधीशहरू ईश्वर प्रसाद खतिवड़ा र कुमार चुड़ालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न राखिएको माग अस्वीकार गर्दै चैत 20 पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको छ। एमाले अध्यक्ष केपी ओलीले नेकपा यसको दर्ता र पार्टीले कार्यवाही गरेका प्रतिनिधि सभा सदस्यको पद बदरको मागसहित 2078 भदौ 18 सर्वोच्चमा रिट निवेदन दर्ता गराउनु भएको थियो। ओलीले माग गरेको अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो। एमालेबाट चोइटिएर माधव कुमार नेपाल लगायत 14 सांसदले नेकपा यस गठन गरेका थिए। 5 हेर्न नभ्याइने र 1 स्थगितमा परेको मुद्दा 6 पूर्ण सुनवाईका लागि पठाउने आदेश भएको हो। निवेदकबाट उठाइएका संवैधानिक तथा कानूनी प्रश्नहरूको निरूपण छिटो छरितो रूपमा पूर्ण सुनवाईको सन्दर्भमा हुनु मनासिब देखिएको हुँदा 2078 चैत 20 लागि पेशी तोकी पूर्ण सुनवाईका लागि नियम अनुसार पेश गर्नु आइतबार जारी आदेशमा भनिएको छ। यसैबीच प्रधान न्यायाधीश चोरेन्द्र शमशेर जबरा विरूद्धको महाभियोग प्रस्तावमाथि बुधबारदेखि प्रतिनिधि सभाको बैठकमा छलफल हुने भएको छ। यो खबर पनि आजका पत्र पत्रिकाले छापेका छन्। प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्तावमाथि छलफल हुने दिन तोक्नु भएको हो। बैठकमा महाभियोग प्रस्तावक मध्ये एक माओवादी केन्द्रका प्रमुख सचेतक देव प्रसाद गुरूङले पेश गर्नुभएको थियो। सो प्रस्तावमाथि हुने छलफलमा बोल्न चाहने सदस्यलाई सभामुखले समय दिनुहुनेछ। छलफल समाप्त भएपछि प्रस्तावलाई महाभियोग सिफारिश समितिमा पठाइनेछ। फागुन 1 महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो। प्रतिनिधि सभाको फागुन 22 बसेको बैठकबाट महाभियोग सिफारिश समिति गठन गरिएको थियो। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
आमा भोक लाग्यो भने के
तेरो बाउलाई भन, बिहान टन्न खाएको होइन, कति कराउँदै रहेछ यो।
खाए टन्न, नुन खुर्सानीसँग हिजोको एउटा बासी रोटी त खाएको हो नि।
खै कस्तो कर्म लिएर जन्मिएछु, आफूलाई केटाकेटी हेर्दैमा फुर्सद छैन, न घर न माइत, जता ततै उस्तै। एकजना दिनभरि गाउँ घुमेर हिँड्छन् लाज पचेका मान्छेहरू, बरु घर बसेर केटाकेटी हेर, म काम गर्न जान्छु।
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 पालना गरौं, श्रमिक, श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
बसाया नै
बिहानको बाइगो अक्को आया नै
गराट हिँडा टोका टिके रुन लाग्या क्यान्ने बस छुडिगयो कि भन्ने लाग्या छियो।
तमी कहाँ जान लाग्या हौ?
पैसा नै, खेतीपाती अन्य जग्गा नै, बाडाको हप पै कालापाड भाइ गए, जोइ बिमारी पढी क्या, आफू जान पाया नै, यहाँ बसिकने क्यान्ने हो, भाडा त भाइ जाने हो, 2-4 पैसा भए पनि खाने पैसा आउने सियो।
जोइ बिमारी घर कसले हेरला त, टोका टोकी क्या खालान
क्यान्ने त, आफ्ना कोही नै जागरी बसलान बसलान।
ओडामा रोजगारी पाउन निवेदन दिया छियो?
आ कसले दिने थिए र गरिब न रोजगारी।
क्या कुरा आदान, आफ्नै ओडा कार्यालयमा गइकन रोजगारी पाऊ भनी निवेदन दिनु पर्यो त, तमीले काम माग्न पर्यो, ओडाले काम दिदो।
आ साँच्चै हो त, म आजै ओडा कार्यालय जाने हो।
के तपाईँ पनि 18 वर्षदेखि 59 वर्ष समूहको हुनुहुन्छ, फागुन महिनासम्म 100 दिनको रोजगारी प्राप्त गर्नु भएको छैन वा 100 दिन बराबरको आमदानी हुने कुनै स्वरोजगारमा संलग्न हुनु भएको छैन? यदि यस्तो हो भने फागुन महिनाभित्र आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनुहोस्।
न्यूनतम रोजगार, नागरिकको अधिकार,
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी केही प्रसंगहरू। चिनिया विदेश मन्त्रीको नेपाल भ्रमण हुने भएको छ, यही आगामी चैत 12-13 गतेसम्म। नयाँ पत्रिकाले प्राथमिकता दिँदै छापेको छ। संसदले 12 बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको एक महिना नपुग्दै चीनका विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङी चैत 2 साता नेपाल भ्रमणमा आउनुहुने भएको छ। नेपालका लागि चीनिया राजदूत वाउ यान्छेले भ्रमणबारे सत्तारूढ र प्रतिपक्षी पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिइसक्नु भएको छ। यसैबीच चीनिया विदेश मन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बीआरआई सहकार्यका विषयमा ठोस छलफल हुने अधिकारीहरूको भनाइ छ। बीआरआई कार्यान्वयन सम्झौताको मस्यौदा नेपालले पठाइसकेको छ, तर चीनबाट जवाफ आउन बाँकी छ। एक कूटनीतिक उच्च अधिकारीले भने नेपालले 3 वर्ष अघि नै पठाएका 9 परियोजना मध्ये एउटा पनि बीआरआई अन्तर्गत कार्यान्वयन भएको छैन। नेपाल चीन सीमापार रेलमार्ग, दमकको औद्योगिक पार्कको प्रगति शून्य प्राय छ। यस विषयमा विदेश मन्त्रीको भ्रमणमा छलफल हुनेछ, नयाँ पत्रिकाले छापेको छ। यता गोर्खापत्रले साउदी अरेबियाका राजकुमार तथा विदेश मन्त्री फैजल अल बिन फराहान अल साउद आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राजकुमार फैजल 2 दिने भ्रमणका क्रममा नेपाल आउन लाग्नु भएको हो। यो खबर गोर्खापत्रमा छ। रूस र युक्रेनबाट तोरीदेखि धनियाँसम्म आउँथ्यो, तर युद्धले ती सामान ती आयात रोकिएको छ, जसले गर्दा महँगी बढ़ेको छ। अन्नपूर्ण पोस्टले मुख्य खबरका रूपमा छापेको छ, नेपाली भान्साको पहिचान नै हो तोरीको तेल र धनियाँ, हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गर्छौं, तर वास्तविकता भने फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रने गरेको छ, तर रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात निर्यात प्रभावित भएको छ। व्यापारको विश्वव्यापी आपूर्ति सञ्जाल नै खलबलिन पुगेको जानकार बताउँछन्। बजारमा सबै चीज महँगो भएको छ, खाद्यान्नको भाव 10-25% थप महँगो भइसकेको छ, पेट्रोलियम पदार्थ महँगो हुँदा भाडादर वृद्धि भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको ट्रेड समितिका अध्यक्ष विजय सिंह वैद्य भन्नुहुन्छ, अन्तर्राष्ट्रिय बजारमा सप्लाई चेन बिग्रिरहेकाले यस्तो भएको हो, युक्रेन र रूसबाट ल्याइरहेको सामान अब अरू देशबाट ल्याउँदा धेरै महँगो पर्छ। रूस र युक्रेनबाट अर्बौंको आयात, युद्धले खलबलियो व्यापार, अन्नपूर्ण पोस्टले छापेको छ। पत्र पत्रिकाले छापेका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।